नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोपचन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिदो नेपाल आर्थिक विशेष। आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौं, काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त गर्न नेपाल विद्युत प्राधिकरणले गरिरहेको कामका बारेमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरिएको कुराकानी।
ट्रायल फेजमा छौँ, अन्त्य भइसकेको भन्दैनौँ, हामी अझै मिलाउनु पर्नेछ, धेरै कुराहरू मिलाउँदैछौँ। 1-2 महिना हामी टाइम लाग्छ अझै, होइन, टाइम लाग्छ। यो ट्रायल फेजमा हामीले लोडसेडिङ काठमाडौँको अन्त्य गरेका छौँ, अहिले छैन, यो करिब 15-20 भइसक्यो।
र रेमिट्यान्स घट्दा अर्थतन्त्रमा पर्ने असरका बारेमा वरिष्ठ अर्थशास्त्री केशव आचार्यसँग कुराकानी गर्नेछौँ।
होइन, तपाईँको भान्साको चामलदेखि लिएर मसलासम्म, तपाईँले खाने मासुदेखि लिएर ममचाको सामानसम्म बाहिरबाट आयो।
नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरलाई लोडसेडिङ मुक्त गरेको छ। तिहार शुरू भएसँगै 24 घण्टा बिजुली आपूर्ति गर्दै आएको प्राधिकरणले उपत्यकालाई परीक्षणको रूपमा लोडसेडिङ मुक्त गर्न थालेको हो। यसै विषयमा कुराकानी गरौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग। स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
धन्यवाद।
र काठमाडौँ उपत्यकामा तिहारसँगै जुन प्रकारको सुखद खबर लिएर आउनुभयो, यहाँलाई यसका लागि बधाई पनि।
यसपालिको तिहारमा हामीले लोडसेडिङ अन्त्य गऱ्यौँ काठमाडौँको। सबभन्दा नेपालको सबभन्दा बढी लोड डिमान्ड भनेको तिहारमा हुन्छ, तिहारमै हामीले लोडसेडिङ अन्त्य गरेका छौँ।
यो लोडसेडिङ अन्त्य चाहिँ अब भइसक्यो काठमाडौँ उपत्यकामा?
अहिले लोडसेडिङ छैन काठमाडौँमा, होइन, भइसकेको होइन, हामी यो ट्रायल फेजमा छौँ, होइन, ट्रायल फेजमा छौँ, अन्त्य भइसकेको भन्दैनौँ, हामी अझै मिलाउनु पर्नेछ, धेरै कुराहरू मिलाउँदैछौँ। 1-2 महिना हामी टाइम लाग्छ अझै, होइन, टाइम लाग्छ। यो ट्रायल फेजमा हामीले लोडसेडिङ काठमाडौँको अन्त्य गरेका छौँ, अहिले छैन, यो करिब 15-20 भइसक्यो काठमाडौँमा लोडसेडिङ छैन। कन्टिन्यू भइरहेछ अहिले, कन्टिन्यू। अब यो ट्रायल फेजमा छौँ, बिचमा चाहिँ अब हामी सबै ठिक छ ओके भनेपछि हामी डिक्लेयर गर्छौँ।
कार्यक्रमै गरेर डिक्लेयर गर्नुहुन्छ?
कार्यक्रम गरेर गर्नु परे गरौँला, तर यो पब्लिसाइज गर्ने भन्दा पनि काम गर्नु बेटर होला। हामीले जहिले पनि लोडसेडिङ कति घन्टा हुन्छ, अब लोडसेडिङ होइन कि पावर कति घन्टा चाहिँ आउँछ भन्ने अवस्थामा चाहिँ लोडसेडिङ अन्त्य गरौँ, अन्त्य हुन्छ भनेर डिक्लेयर गरौँ भन्ने एउटा पोजिटिभ मेसेज पठाउन खोज्या हो। पोजिटिभ मेसेज मात्रै होइन, त्यसलाई इम्प्लिमेन्ट गर्न खोज्या हो, त्यसलाई सबैले नेपाली जनताले राम्रोसँग लिनुहोला भन्ने मलाई लाग्छ। माग र आपूर्तिको व्यवस्थापन हो। अब हामीसँग धेरै कम आपूर्ति छ, माग बढी छ, तर यसलाई व्यवस्थापन गर्यो भने गर्न सकिन्छ भन्ने छ। अब आपूर्ति नै गर्न नसकिने अवस्थामा त सकिँदैन, तर अहिलेको काठमाडौँको माग जुन छ, बेलुकाको पिकमा 300 मेगावाटको हारिमा छ भने अरू बेला करिब 20-22 घन्टा चाहिँ करिब 200 मेगावाट, 150-200 मेगावाटको हारिमा रहन्छ। त्यो भएको हुनाले त्यो 200 मेगावाटको पावरलाई हामीले डिमान्डलाई मिट गर्नलाई हामीसँग भएको रिसोर्सबाट र जुन किसिमले हामीले जेनेरेसन मिक्स भन्छौँ, विभिन्न सोर्सबाट लिइरहेछौँ, त्यसबाट गर्न सकिन्छ भन्ने छ।
त्यो विभिन्न स्रोत भनेको चाहिँ कस्तो स्रोत हो? काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त गराउँदाखेरि अन्य जिल्लाका बासिन्दाको विद्युत कटौती गरेर ल्याउने हो कि कसरी ल्याउने हो?
त्यो हुँदै होइन। नेपालमा लोडसेडिङ अन्त्य एकै दिनमा यो दिन हुन्छ भनेर कसैले भन्न सकिँदैन, कसैले घोषणा गर्ने त्यो कुरा पनि होइन। लोडसेडिङ अहिले पनि ठाउँ ठाउँमा, धेरै जिल्लामा लोडसेडिङ छैन, होइन, जुन जुन ठाउँमा पावर हाउस छ त्यो ठाउँमा लोडसेडिङ छैन, केही जिल्लाहरूमा लोडसेडिङ छैन, अरू पनि पावर हाउस नभएको जिल्लामा पनि लोडसेडिङ छैन। अब यो लोडसेडिङ अन्त्य गर्ने भनेको यो कन्टिन्युस प्रोसेस हो। कन्टिन्युस प्रोसेस भएको हुनाले काठमाडौँलाई, अब काठमाडौँ भनेको एउटा सबै देशका विभिन्न क्षेत्रबाट आएर बसेका र पोलिटिकल्ली पनि एकदमै राजधानीको हिसाबले इम्पोर्टेन्ट ठाउँ हो, र लसको हिसाबले, विद्युत प्राधिकरणको चुहावटको हिसाबले पनि सबभन्दा कम चुहावट हुने ठाउँ हो। त्यो त्यसको प्रायोरिटीको हिसाबले पनि काठमाडौँलाई हामीले पहिलो चरणमा लोडसेडिङ अन्त गर्न सक्यौँ भने नेपालमा एउटा पोजिटिभ मेसेज, अब नेपालमा लोडसेडिङ अन्त्य हुँदैछ भन्ने एउटा मेसेज पठाउन खोज्या हो। अब त्यो मेसेज राम्रो जान्छ र त्यसको अर्थ के हो भने नेपालको अन्त ठाउँमा अन्त जिल्लामा लोडसेडिङ बढाएर यहाँ लोडसेडिङ अन्त्य गर्ने भन्ने होइन, अन्त पनि कम गर्दै जाने हो र बिस्तारै चाहिँ अरू सहरहरूमा पनि लोडसेडिङ अन्त गर्दै जाने दुई वर्षभित्र भन्ने हो। दुई वर्षभित्र भन्ने र दुई वर्षको चाहिँ अन्तिम दिनमा लोडसेडिङ अन्त्य भयो भन्ने घोषणा गर्ने होइन, ठाउँ ठाउँमा जुन जुन ठाउँमा गर्न सकिन्छ जुन अब सप्लाईको हिसाबले जेनेरेसनको हिसाबले विभिन्न ठाउँबाट जेनेरेसन भएको हुन्छ र डिस्ट्रिब्युसन कन्स्टेन्ट हुन्छ, ट्रान्समिसन कन्स्टेन्ट हुन्छ, जुन जुन ठाउँमा सम्भव छ त्यो त्यो ठाउँमा गर्दै जाने हो। त्यो कारणले पहिलो चरणमा काठमाडौँमा अन्त्य गर्ने भने हो, पहिलो चरणमा अब बिस्तारै हुन्छ सबैतिर हुन्छ।
र त बाहिरबाट विद्युत कटौती पनि नहुने, काठमाडौँ उपत्यकामा अन्य जस्तो विद्युत चुहावट पनि छैन, विद्युत चुहावट बढी भएको भए पनि चोरी भएको भए पनि त्यसलाई चाहिँ रोकेर त्यो विद्युतलाई चाहिँ यहाँ उपयोग गर्ने भन्ने हुन्थ्यो होला, यो चाहिँ कसरी सम्भव छ? सम्भावनाका कुराहरू बताइदिनुहोस् न, कहाँ कहाँ कसरी चाहिँ यो सम्भव छ?
एउटा प्राथमिकता काठमाडौँमा पर्नु परेको कारण पनि के हो भने काठमाडौँमा कम चुहावट छ, जुन ठाउँमा 60% चुहावट छ त्यसलाई लोडसेडिङ पहिला गर्न चाहिँ एउटा नैतिकताले एउटा चाहिँ सोसल जस्टिसले पनि दिँदैन होइन, 60% चुहावट गर्ने ठाउँ पनि छ ठाउँ ठाउँमा है। त्यो भएको हुनाले काठमाडौँमा धेरै कम चुहावट छ। अब कम चुहावटको मतलब डिमान्ड एकदम हाई छ भन्ने पनि, काठमाडौँको डिमान्ड 200 मेगावाटको हारारीमा हो दिउँसो राति भने बेलुका पिकमा 300-375 हुन्छ, त्यसलाई डिमान्ड मिट गर्नलाई हामीसँग रिसोर्स छ, रिसोर्स पुग्छ भन्ने हो।
त्यो रिसोर्स चाहिँ कहाँ कहाँ हो?
यो कुरा गर्दाखेरि लोडसेडिङ अन्त्य भन्दाखेरि एउटा कस्तो भने लोडसेडिङ अन्त्य भने त कम्प्लिटली 1 घन्टा पनि तलमाथि हुँदैन भन्ने कुरालाई भन्दा पनि के हुन्छ भने सिस्टममा कुनै बेला कहाँ सिस्टम जान्छ, कुनै बेला कुन जेनेरेटरमा आउट हुन्छ, त्यो बेलाको एउटा परिस्थिति अर्कै हुन्छ। तर के भने ओभरअलमा हामी चाहिँ एउटा पोजिटिभ उसमा जाउँ, लोडसेडिङ काठमाडौँको अन्त्य हुन्छ भन्ने लाइनमा जाउँ भनेर अगाडि बढाएको कुरा हो। हाम्रो प्लान छ त्यसमा सप्लाईको लाइनमा जेनेरेसन मिक्सको कुरा गरेँ मैले, हामीसँग हाम्रो आइपिपी भनेको प्राइभेट पार्टीहरूले बनाएका प्रोजेक्टहरू छन्, अनि त्यसपछि हाम्रै विद्युत प्राधिकरणका प्रोजेक्टहरू छन्, जेनेरेसन भइरहेछन्, हाइड्रो पावर प्रोजेक्टहरू, पिकिङ प्रोजेक्टहरू छन्, रन अफ द रिभर प्रोजेक्ट छन्, अनि रिजर्भायर प्रोजेक्ट हाम्रो कुलेखानी छ, र त्योभन्दा बाहेक तराई बेल्टबाट जुन विभिन्न नेपालका विभिन्न पोइन्टबाट इम्पोर्ट पनि छ हाम्रो होइन, इन्डियाबाट इम्पोर्ट पनि भइरहेछ। बढीभन्दा बढी हाम्रो प्रोजेक्टहरूलाई हाम्रो पावर हाउसलाई अप्टिमम क्यापासिटीमा चलाउने हो हामीले, एक थोपा पनि विद्युतको खेर नजाने गरेर, एक थोपा पनि पानी खेर नजाने गरेर त्यो म्यानेज गर्छौँ हामी पहिलो कुरा। र अर्को कुरा चाहिँ इम्पोर्टलाई पनि हामी म्याक्सिमम इम्पोर्ट होइन अप्टिमम इम्पोर्ट भन्छौँ, जुन ठाउँमा रिक्वायर आवश्यकता पर्छ त्यतिमा त्यो त्यो ठाउँमा इम्पोर्ट गर्छौँ। र हामीसँग केही पुग्दैन भने पिक टाइममा पुग्दैन, हामी 1500 मेगावाट डिमान्ड भन्छौँ तर 1500 मेगावाट 24 घन्टा डिमान्ड होइन नेपालको, बेलुका पिकमा 1 घन्टाको लागि 1500 हुन्छ तर अरू बेला 20-22 घन्टा हामीलाई 700-800 मेगावाटको डिमान्ड हुन्छ। त्यो भएको हुनाले मान्छेले सोचे 1500 मेगावाटको डिमान्ड मिट गर्नलाई तपाईँसँग पावर छ त भन्ने हुन्छ, तर के हो भने यो सबै म्यानेजमेन्टको विषय हो, अनि यसलाई कसरी म्यानेज गर्ने, पावर प्लान्ट कसरी म्यानेज गर्ने, अप्टिममा कसरी चलाउने, हाम्रो अरू पनि रिसोर्सहरूलाई डिजल प्लान्ट पनि छ हामीसँग होइन, त्यसलाई पनि कुन पिक टाइममा कसरी चलाउने र इम्पोर्टलाई कसरी म्याक्सिमम् रूपमा हामीलाई फाइदा हुने किसिमले कसरी इम्पोर्ट गर्ने, यी सबै विषयलाई जोडेर गर्ने हो। त्यो भएको हुनाले यी सबैलाई अप्टिमम रूपमा युज गरेर र लस रिडक्सनलाई पनि हामी अभियानको रूपमा अगाडि बढाएछौँ, देशभरि अभियानको रूपमा लस रिडक्सन बढाएछौँ। अब काठमाडौँमा लस रिडक्सन तपाईँले भन्नुभयो, काठमाडौँमा लस रिडक्सन लसै छैन, लस कसरी घटाएर चाहिँ कम माग गर्नुहुन्छ? मैले तराईमा 60% भएको ठाउँमा लस घटाएँ भने त त्यहाँ डिमान्ड घट्यो भने त्यहाँ जाने पावर त काठमाडौँमा युज गर्न पाइन्छ नि त होइन। त्यो भएको हुनाले देशभरिको डिमान्ड लस रिडक्सन हुन्छ, डिमान्डको म्यानेजमेन्ट हुन्छ, डिमान्ड म्यानेजमेन्ट भनेको इनर्जी इफिसियन्सी प्रोग्राम हामी युज गर्दैछौँ, चाहिँ लागू गर्दैछौँ, जस्तो 20 वाट खपत गर्ने ठाउँमा 5 वाटको चाहिँ लिड बल्बहरू प्रयोग गर्नलाई हामी प्रोत्साहन गर्ने प्रोग्राम ल्याउँदैछौँ। विभिन्न किसिमका यो इनर्जी इफिसियन्सी डिमान्ड म्यानेजमेन्टको प्रोग्रामहरू पनि ल्याउँदैछौँ। यो सप्लाई साइड म्यानेजमेन्ट मात्रै होइन, डिमान्ड साइड म्यानेजमेन्ट पनि हो। यसरी नै हामी लोड सेडिङ अन्त्य गर्नलाई अगाडि बढ्छौँ। लोड सेडिङ अन्त्य भन्नुको मतलब एब्सोल्युट फिगर होइन, त्यो एब्सोल्युट चाहिँ लोड सेडिङ अन्त्य भयो, आजदेखि लोड सेडिङ अन्त्य भयो भन्दा साथ अब सधैँको लागि लोड सेडिङ अन्त्य भयो, अब चाहिँ केही पनि गर्नु पर्दैन भनेर बस्यो भने फेरि लोड सेडिङ हुन्छ। त्यही भएको हुनाले लोड सेडिङ अन्त्य यो कन्टिन्युस प्रोसेस हो। आज लोड सेडिङ अन्त्य हुन्छ, भोलि तत्काल 2-4 वटा प्रोजेक्ट ल्याउन सकेन भने फेरि लोड सेडिङ हुनसक्छ त्यो। तर हामीले चाहिँ अब लोड सेडिङ अन्त्य गरेपछि कन्टिन्यू चाहिँ यो लोड सेडिङ अन्त्य भएको महसुस चाहिँ नेपाली जनतालाई दिनुपर्छ भन्ने हो।
तर अहिले जति भारतबाट आयात भइरहेको छ त्योभन्दा थप विद्युत आपूर्ति गर्नका लागि चाहिँ ढल्केबर मुजफ्फरपुरको अन्तर्देशीय प्रसारण लाइनको स्तरोन्नति गर्नुपर्छ, त्यस पछाडि ढल्केबर खिम्ती, ढल्केबर भेटौडा र मातातीर्थको प्रसारण लाइन समेत स्तरोन्नति नगरिकन सम्भव छ?
त्यो स्तरोन्नति हुन्छ, हाम्रो 1-2 महिनाभित्र हुन्छ होइन। अब खिम्ती ढल्केबारको ट्रान्समिसन लाइन 1 महिनाभित्र सम्पन्न हुन्छ, मातातीर्थ चाहिँ कुलेखाने हुँदै मातातीर्थ सुइचाटार आउने लाइन पनि हाम्रो चार्ज हुन्छ होइन, डबल सर्किट 132 केभीको। यही लोड सेडिङ अन्त्य गर्नलाई क्रिटिकल ट्रान्समिसन लाइन ट्रङ्क लाइनहरू बोटलनेक कहाँ कहाँ छ त्यो हामीले पत्ता लगाइसकेका छौँ। सबस्टेसन कहाँ कहाँ चेन्ज गर्नुपर्छ, सबस्टेसनमा क्यापेसिटी थप्नुपर्ने, ट्रान्सफर थप्नुपर्ने, त्यही गरेर हामी चाहिँ भिजिट गर्दैछौँ, भर्खरै पनि हामी जाँदैछौँ। सबस्टेसन कहाँ कहाँ थप्नुपर्ने, ट्रान्सफर कहाँ कहाँ थप्नुपर्ने विषयहरूलाई तत्काल गर्नुपर्ने विषयलाई हामी तत्काल गर्दैछौँ। र ढल्केबारको चाहिँ सबस्टेसन सिद्धिन्छ भन्ने कुरामा, ढल्केबार सबस्टेसन सिद्धिन्छ त्यसलाई चाहिँ त्यो नसिद्धिँदा पनि अहिलेको अवस्थामा जुन इम्पोर्ट भइरहेछ र त्यसमा हामी अझ थप गर्न त्यही अहिलेकै संरचनाबाट पनि केही थप गर्न सक्ने अवस्था छ र थपै नहुँदा पनि हामी लोड म्यानेजमेन्ट गर्न सक्ने अवस्थामा छौँ र सकेसम्म हामी ढल्केबार सबस्टेसनलाई अब 2 महिनाभित्र बढीमा 3 महिनाभित्र हामी सम्पन्न गर्छौँ र सम्पन्न भइसकेपछि त्यहाँबाट केही इम्पोर्ट बढ्छ। हामीले भन्न खोजेको इम्पोर्ट सबै इम्पोर्ट गरेर लोड सेडिङ अन्त्य गर्ने भने पहिलो कुरा हाम्रो चाहिँ पावर हाउसहरूको हाम्रो जेनेरेसनको बढीभन्दा बढी युटिलाइजेसन बढीभन्दा बढी जेनेरेसन गर्नेतिरै लाग्छौँ।
अब काठमाडौँ उपत्यकापछि चाहिँ कुन कुन सहरलाई लोड सेडिङ मुक्त बनाउँदै लैजाने योजना छ?
त्यो यो सहरलाई भन्दा पनि के हुन्छ भने हाम्रो जेनेरेसन कुन सहरबाट जेनेरेट हुन्छ, कुनबाट फोकस भएर आइरहेछन्, हाम्रो चाहिँ जेनेरेसन आउने ठाउँहरू चाहिँ कुन सहरमा नजिक छ त्यसले पनि डिपेन्ड गर्छ र इम्पोर्ट पोइन्ट कहाँबाट नजिक भइरहेछ, जुन ठाउँबाट इम्पोर्ट भइरहेछ त्यहाँ चाहिँ लोड सेडिङ अन्त्य नहुने भन्ने कुरा पनि आउला। यी विषयहरूलाई पनि हेरेर हामी चाहिँ प्रायोरिटीको आधारमा मेजर सिटीहरू होला, पोखरा होला, विराटनगर होला होइन, मेजर सिटीहरूमा लोड सेडिङलाई अन्त्य गर्दै जाने। लोड सेडिङ अन्त्य भनेको तपाईँ 100% 24 घन्टा राउन्ड द क्लक हामी एउटा अर्को अवधारणा ल्याउनुपर्छ त्यसको लागि, त्यो भनेको स्मार्ट ग्रिड भन्छौँ। स्मार्ट ग्रिड भनेको राउन्ड द क्लक 24 घन्टा 12 महिना कुनै पनि दिन बत्ती जाँदैन, त्यो भनेको स्मार्ट ग्रिडको कन्सेप्ट हो। त्यो त्यसको लागि धेरै इन्भेस्टमेन्ट चाहिन्छ, ग्रिड राम्रो हुनुपर्छ, त्यसको रिलायबिलिटी राम्रो हुनुपर्छ, धेरै कुरा हुन्छ, त्यो गर्नलाई हामीले धेरै इन्भेस्टमेन्ट गर्नुपर्छ। हामीले एब्सोल्युट भ्यालुमा एब्सोल्युट टर्ममा चाहिँ लोड सेडिङ अन्त्य भनेको 1-2 घन्टा तलमाथि कहिलेकाहीँ लाइन जान्छ, कहीँ कुनै बेला पावर हाउस भनेको सधैँ 24 घन्टा चाहिँ चलिरहन्छ भने एउटा पावर हाउस बन्द हुनासाथ त्यहाँ लोड सेडिङ हुन्छ होइन, हाम्रो पावर हाउस चल्दा चल्दै पावर हाउस बन्द हुनसक्छ होइन, मेसिन बिग्रिन सक्छ, त्यो पनि अवस्था आउनसक्छ। लोड सेडिङ अन्त भएपछि अन्त भयो अब चाहिँ सिद्धो भन्ने हुँदैन, त्यो कन्टिन्युस प्रोसेस हो, त्यो मर्मत हुन्छ, त्यो आउँछ फेरि आउँछ, ट्रान्समिसन लाइन चाहिँ चुडिन्छ फेरि बन्छ, यी कुरा त कन्टिन्युस प्रोसेस हो। तर हामी स्मार्ट ग्रिडको कन्सेप्ट अब 24 घन्टा 12 महिना के पनि हुँदैन भन्नलाई हामीलाई धेरै इन्भेस्टमेन्ट चाहिन्छ, हामी चाहिँ रिडन्डेन्ट सिस्टम चाहिन्छ, रिडन्डेन्ट इन्फ्रास्ट्रक्चर चाहिन्छ, भन्नु मतलब त्यसको रिलायबिलिटी हाई हुनुपर्छ, त्यसको लागि हामी रिजर्भमा धेरै पावर हाउस हुनुपर्छ, यी सबै कुरा आउनलाई हामीलाई धेरै टाइम लाग्छ, त्यो भनेको चाहिँ आत्मनिर्भर हुने हो हामी।
अहिले नै पनि काठमाडौँ उपत्यकाका तिनवटा जिल्लालाई लोडसेडिङ मुक्त बनाउने है भनेपछि जुन जुन क्षेत्रबाट विद्युत उत्पादन हुन्छ, रामेछाप, दोलखा या त भनौँ लमजुङ लगायतका जिल्लाका बासिन्दा न हाम्रो विद्युत कटौती गरेर त्यहाँ लाने हो कि भन्ने पर्न सक्छ, यसलाई कसरी आश्वस्त पार्नुहुन्छ?
कुनै हालतमा होइन, त्यो जुन जुन ठाउँबाट विद्युत आइरहेछ त्यहाँ त्यहाँ ठाउँमा त लोडसेडिङ अहिले पनि छैन नि, होइन, त्यहाँ कटौती गर्ने भन्ने कुरै आउँदैन। जुन ठाउँमा एउटा जिल्लामा रामेछापमा म्याक्सिमम् डिमान्ड कति भन्छ, दुई तिन मेगावाट होला, त्यसले के अर्थ राख्छ भने 100-200 मेगावाटमा, होइन, बाहिर जिल्लामा त्यस्तो डिमान्डै धेरै छँदै हुँदैन। अब 2-3 मेगावाटको डिमान्ड हुन्छ, 4-5 मेगावाट बढीमा 10 मेगावाट डिमान्ड हुन्छ, त्यो भने त लोकल लोड त लिइ नै रहेछन् अहिले, होइन, कसैलाई कटौती गरेर यता ल्याएर चाहिँ लोडसेडिङ अन्त्य भन्ने हुँदै होइन, यो हुँदै होइन, अन्तलाई पनि दिने, अर्को पनि अन्त पनि घटाउने, तर एकैचोटि सबै घटाउन अन्त्य गर्न सकिँदैन भन्ने हो। यसलाई हामी पोलिटिकल कन्सेन्सस बनाउँछौँ, पोलिटिकल्ली चाहिँ एउटा चाहिँ ठिक छ, पोलिटिकल्ली यो चाहिँ जस्टिफाएबल छैन भन्ने किसिमले पोलिटिकल लेभलमा चाहिँ आउँछ भने त्यो त्यसलाई सोच्ने विषय हुन्छ। तर काठमाडौँलाई लोडसेडिङ अन्त्य गर्दाखेरि पोलिटिकल लेभलमा, जनताको लेभलमा त्यो विरोध आउला जस्तो मलाई लाग्दैन। धन्यवाद।
सुन्नुभयो, काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरिएको कुराकानी। उहाँका अनुसार काठमाडौँ उपत्यका र काभ्रेका तीन शहरमा समेत लोडसेडिङ हुन नदिन एक थोपा पानी पनि खेर नजाने तरिकाले विद्युत उत्पादन गरिनेछ भने भारतबाट थप बिजुली आयात गरिनेछ। यस्तै नयाँ विद्युत गृहबाट उत्पादित बिजुली ल्याइनेछ भने पिक आवरमा डिजेल प्लान्ट सञ्चालन गरिनेछ। हामीसँग रेमिट्यान्स घट्दा अर्थतन्त्रमा पर्ने असरका बारेमा वरिष्ठ अर्थशास्त्री केशव आचार्यसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब कुरा गरौं रेमिट्यान्सका बारेमा। गत आर्थिक वर्षको पहिलो दुई महिनामा 27.5% बढेको रेमिट्यान्स यस वर्ष 6.6% मात्र बढेको छ। वैदेशिक रोजगारमा गएका नेपालीले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 1,14,74 करोड रुपियाँ नेपाल पठाएका छन्। हामीले वरिष्ठ अर्थशास्त्री केशव आचार्यलाई सोधेका छौं, रेमिट्यान्स घट्दा अर्थतन्त्रमा कस्तो असर पर्छ?
अहिले तपाईँले यो कुरा भनिरहँदा मलाई धेरै पुरानो कुराहरू सम्झना आयो। यो 2020-30 र सुरुको 40 दशकमा हामी चाहिँ यो मजाले धान चामल काठहरू गइरहेको थियो नेपालबाट बाहिर। त्यसपछि 50 दशकमा मजाले गार्मेन्ट पनि हामीले तयारी पोसाकहरू बाहिर पठाइरहेको थियौँ, मजाले गइरहेको थियो, कमाइरहेको थियौँ, त्यो पनि गयो, होइन। अब अहिले आएर यो रेमिट्यान्स भनौँ न, यो विप्रेषण, हाम्रो श्रमिकहरू बाहिर गएर कमाउने यो जानु नै थियो, यो होइन, यो अवश्यम भावी थियो। जसरी हाम्रो जुटको निर्यात होइन यस्ता गए, यो पनि जानु नै थियो। त्यसरी मलाई यो अनौठो चाहिँ लागेको थिएन। तर हामी चाहिँ गएको 10-15 वर्ष, सन् 2001 भनेपछि नेपालीमा 2058 सालदेखि जुन विप्रेषण आप्रभाव यसरी बढ्यो, दङ्ग परेर बस्यौँ। तर हरेक सुरुको अन्त्य हुन्छ भन्ने चाहिँ हामीले देखेनौँ, होइन। र अहिले त्यो परिणतिको सङ्केतहरू मात्रै आइरह हो र यो खतरनाक सम्भावनाहरू पछि आउने देखिरहेको छु मैले। हजुर,
मुलुकको अर्थतन्त्रको जीवन नै हो भन्ने ठान्ने, यो विप्रेषण नै घटेपछि कस्तो असर पार्छ?
यो त यो परजीवी कुरा भयो, होइन। अब तपाईँ हाम्रो शरीरमा परजीवी आयो भने यो एन्टिबायोटिक्स खाएर हामी त्यसलाई मार्छौँ, होइन, के रोग लाग्यो भने। त्यस्तै यो रेमिट्यान्स अर्थतन्त्रको लागि एउटा परजीवी थियो यो, र अहिले पनि परजीवी हो यो, टिकाउ हुँदै होइन। अब यसलाई दुईवटा कुराले हाम्रो यो विप्रेषण बढेको थियो, एउटा श्रम ऐनको सरलीकरण, होइन, अनि त्यसपछि यो कर्मचारी के अरे नेपाली नागरिकहरूलाई यो पासपोर्ट पहिले एकदम गाह्रो थियो हामी सानो छँदा, होइन, पछि सरलीकरण भयो त्यसले। र अनि भनौँ न, यो 70 दशकदेखि पेट्रोलियम पदार्थको मूल्यमा जुन उच्च वृद्धि भयो, यो दुईवटा कारणले गर्दाखेरि रेमिटेन्स आइरहेको थियो, प्रिपरेसन मनेको रूपमा आइरहेको थियो। अब भयो के भने, तपाईँको अहिले ठ्याक्कै 2 भयो यो निरन्तर रूपमा पेट्रोलियम पदार्थको मूल्य घटेको घटै छ। यसरी निरन्तर रूपमा 2 मैले थाहा पाइकन, होइन, गएको 40 लगातार यसको मूल्य घट्यो भन्ने मलाई थाहा थिएन। र हाम्रो नेपाली कामदारको बाहिरबाट जुन माग भइरहेको थियो, त्यो तेल बेचेर सम्पन्न भएका खाडीका मुलुकहरू, मलेसिया जस्ता तेल निर्यातक मुलुकहरू, उनीहरूले तेलको राजस्वबाट यसरी विकास निर्माण गरिरहेको थिए, सार्वजनिक निर्माण, होइन, एयरपोर्ट, अस्पताल, स्कुल, कलेज, पुल, होटलहरू, होइन, र व्यक्तिगत निर्माणहरू, घरहरू, अब सिनेमा हलहरू, अब त्यो सडकहरू, रेलवेको ट्र्याकहरू गरिरहेको थिए। अब उनीहरूलाई के भइदियो भने, तेलको मूल्य घटेपछि साउदी अरेबिया जस्तो देशमा बजेट घाटा भयो, घाटा बजेट चलाउन थाले उनीहरूले, होइन। अब यो अब त्यहाँ त हाम्रो नेपाली गएको छैनन्, भेनेजुएला, रुसको अर्थतन्त्र तपाईँले हेर्नुभयो भने तिनीहरू पनि तेलमा आधारित थिए, सखा जस्तो अवस्थामा पुगेको छ। त्यही भएर अब साउदी अरेबियाले त कति कम्पनी नै बन्द गर्यो टिक्न नसकेर। र भोलि यो क्रमशः यो कतारमा पनि आउला, होइन, यो मलेसिया त अलि डाइभर्सिफाइड भनौँ न, अलि के भन्छ त्यसलाई, विविधीकृत अर्थतन्त्र हो त्यो, तर खास गरी खाडीका मुलुकहरूमा चाहिँ यो अवस्था, यसै गरी तेलको मूल्य निरन्तर घट्दै गयो भने अझ खराब हुन्छ। उनीहरूले यो नेपाली मात्रै होइन, यस्ता विदेशी श्रमिकहरू जुन बङ्गलादेश, फिलिपिन्स, इन्डोनेसियाबाट गइरहेका छन्, उनीहरूलाई पनि त्यहाँ काम उपलब्ध चाहिँ हुँदैन।
वर्तमानमा चाहिँ यो आइरहेको रकम नआउँदाखेरि चाहिँ घर परिवारसम्म अनि यसबाट चलेका चाहिँ अरू अर्थतन्त्रका चाहिँ अवयवहरू कसरी चल्न सक्छन्?
अब के भइदियो भने, यसले लत लागेको छ राष्ट्रिय अर्थतन्त्रलाई, त लत लाग्यो। रेमिट्यान्स आयो, ब्याङ्कहरू मालामाल भए, मनी चेन्जर कम्पनीहरू मालामाल भए, अनि आयातकर्ताहरू मालामाल भए, होइन, तपाईँको भान्साको चामलदेखि लिएर मसलासम्म, तपाईँले खाने मासुदेखि लिएर ममचाको सामानसम्म बाहिरबाट आयो। र जुन त्यो विप्रेषण आय गर्ने बाहिर नेपालीहरू हुन्, उनीहरूको परिवार पनि अब गाउँ छोडेर, खेतबारी बाँझो राखेर, भएको तपाईँको गाई, भैँसी, बाख्रा, चराचुरुङ्गी, कुखुरा, हाँस, जे जे सबै छोडेर जिल्ला सदरमुकाममा कहाँ कोठा भाडामा लिएर त्यो रेमिट्यान्सबाट आएको पैसाले चामल किनेर बच्चा बच्चीलाई पढाएर बसिरहेका छन्। हेर्नुहोस्, अब उनीहरूको बानी बिग्रिसक्यो, मिठो खानुपर्ने, राम्रो लाउनुपर्ने, सहरमा बस्नुपर्ने, होइन, चट्ट मोबाइलमा फोन गरे गर्नुपर्ने, सिनेमा हेर्नुपर्ने, होइन, त्यस्तो भइसक्यो। अब यो तपाईँको सुकेपछि चाहिँ, रेमिट्यान्स कम भएपछि त्यो जीवन धान्न सकिँदैन। त्यसैले एउटा आर्थिक मात्रै होइन, यसले एउटा पारिवारिक सामाजिक सङ्कट पनि ल्याउँछ। र तपाईँको राजनीति समाधान भएन भने विद्रोही राजनीति गर्नेलाई फेरि पाउँछन् युवा जनशक्तिहरू उनीहरूतिर लाग्नको लागि। त्यसैले अहिले पनि म सरकारलाई मात्रै भन्दिनँ, निजी क्षेत्र समेतले अब यो के गर्ने, यो त समस्या आयो भनेर सरकार निजी क्षेत्र दुइटै बसेर एउटा विकल्प निकालेन भने, ती फर्केर आयो भने ती मान्छेलाई हामीले उत्पादनशील कार्यमा कसरी लगाउने, रोजगारीका अवसर कसरी सृजना गर्ने? अब यहाँ त वर्षको 4.5 लाख श्रमिकहरू थपिरहेछ हरेक वर्ष, होइन, अब तिनीहरू धेरै जसो आधीभन्दा बढी त बाहिरै गइरहेछन्, दिनकै 1500-1500 दरले गइरहेको थिए। नयाँ थपिएकोलाई, वर्षको 4.5 लाखलाई नेपालमा जागिर दिने, बाहिरबाट आउने 30-35 लाखलाई जागिर दिने एउटा ठुलो चुनौती हो। र यो चुनौती चाहिँ सरकारलाई गाली गरेर, यसले के पनि गरेन सरकारले भनेर निजी क्षेत्र पनि उम्कन पाउँदैन, किनभने रेमिट्यान्सको नाफा सरकारले खायो, होइन, उसले भन्सारबाट कमायो, केबाट कमायो, तर निजी क्षेत्रले पनि कमायो, यो ब्याङ्कहरू धनी हुने, यो जग्गा जमिन, यो रियल इस्टेटको भाउ यसरी बढ्ने, होइन, यो मनी चेन्जर, यो विकास के वित्त कम्पनीहरू भन्ने होइन, र जुन आयात गरेर मालामाल हुनेहरू छन्, यो सामूहिक एउटा चुनौती हो र यसको समाधान सरकारले नै मात्रै गर्नुपर्छ भनेर हुँदैन। सरकार निजी क्षेत्र दुइटै सँगसँगै लागेर गऱ्यो भने राम्रो हुन्छ, नत्र यसले एउटा आर्थिक मात्रै होइन, यसले सामाजिक राजनीतिक दुर्घटना पनि अवश्य लिएर आउँछ। हेर्नुहोस्,
आयातमुखी अर्थतन्त्रले गर्दा व्यापार घाटा वर्षेनी बढ्दै अहिले 6 खर्बको हाराहारीमा पुगिसकेछ, यसले चाहिँ अझ आर्थिक विकासमा कस्तो अवस्था निम्ति आउँछ?
6 खर्ब त तपाईँको यो भन्सारको मूल्याङ्कन हो। भन्सारको मूल्याङ्कनमा होइन, तपाईँले 100 रुपियाँको माल ल्याउनुभयो भने तपाईँले यो मैले 20 रुपियाँमा ल्याएको भनेर भन्नुहुन्छ। वास्तवमा जति त्यो भुक्तानी साँच्चीकै भइरहेछ त्यो त 6 खर्बभन्दा बढी नै होला त्यो होइन। अब के हुन्छ भने भोलि र अहिलेसम्म ठिकै छ, अहिले पनि नेपालमा झन्नै 1 वर्षको आयात धान्न सक्ने हामीसँग विदेशी मुद्रा छ, तर रेमिटेन्सको यो विप्रेषणको वृद्धि दर यसरी खुम्चिँदै गएपछि र भोलि गएर नेपाली फर्किन थालेपछि खुम्चिने मात्र होइन घट्दै गएपछि त अब हामीले हाम्रो आयात त धान्न सक्दैनौँ होइन। हामीले त्यसमा दुईवटा उपाय हुन्छ, कि त हामीले वैदेशिक ऋण लिएर आयात गर्नु पर्यो, कि होइन भने हाम्रो आयात नियन्त्रण गर्नु पर्यो, कि होइन भने यति नै उत्पाद के अरे उपभोग गर्ने हो भने हाम्रो उपभोग घटाउनु पर्यो। र तपाईँको ल ठिकै छ, सबैजना आए कृषिमा घरेलु कुटीर उद्योगमा लागे भने त ठिकै छ, तर तपाईँको अहिले अब हामीले रेफ्रिजरेटर बनाइरहेको छैनौँ, त्यसको आयात बढाइरहेछौँ, हामीले मोटरसाइकल त बनाउँदैनौँ, कार त बनाउँदैनौँ होइन, त्यो त आयातै गरेर हुन्छौँ। त्यस कारणले यसले त्यो माथिल्लो वर्गलाई पनि प्रभाव पार्छ, एकदम तल्लो वर्गलाई पनि प्रभाव पार्छ। त्यसैले एउटा यो कुनै एउटा टुक्रा नभएर एउटा राष्ट्रिय आर्थिक समस्याको रूपमा यसलाई हामीले सम्बोधन गर्नुपर्छ होइन। यो लुगा फाटेर टाल्ने जस्तो गरेर चाहिँ हामीले गर्न सक्दैनौँ यसलाई।
खास गरी अहिलेको बजेटलाई हेर्दा पनि पुँजीगत बजेटभन्दा चालु बजेट चाहिँ धेरै, जसले गर्दाखेरि कस्तो समस्या ल्याउँछ मुलुकको विकासमा?
यो पुँजी बजेटभन्दा चालु बजेट बढी यो अहिलेको मात्र समस्या होइन होइन, यो चाहिँ तपाईँको हामीले 46-47 सालमा बहुदलीय व्यवस्था ल्यायौँ होइन पञ्चायतबाट, त्यति बेला चाहिँ साधारण र विकास खर्च भन्थे, हामीले उठाएको राजस्वबाट साधारण खर्च पुरा धानेर हामी विकास खर्चको पनि केही अंश आफ्नै राजस्वले बिहोर्थ्यौँ, त्यो पछिसम्म पनि गयो। तर जब यो 58-59 सालतिर यो जनविद्रोह भयो होइन, यो माओवादी विद्रोह एकदम बढ्दै गयो, तपाईँले त्यसपछि हेर्दै जानुहुन्छ भने 58-59 साल यता गएर क्रमशः त्यो विकास खर्च जुन पछि अहिले हामी पुँजी र चालु खर्च भन्छौँ, त्यो पुँजीगत खर्च खुम्चिने अनि चालु खर्च सुन्निने होइन, यो क्रम चाहिँ बढ्दै बढ्दै गयो र संविधान सभाको निर्वाचन भएपछि यो झन बढ्यो। अब तपाईँ भन्नुहोस् न ल, यो द्वन्द्व ध्वंसात्मक हुनुभन्दा अगाडि आर्मी र पुलिस गरेर 1 लाख पनि पुग्दैन थियो होला, एउटा नेपाली सेना थियो, एउटा नेपाल प्रहरी थियो, अहिले नेपाली सेना नै 1 लाखभन्दा बढी होला, र सशस्त्र प्रहरी र के प्रहरी भन्छ जनपद प्रहरी त्यो गर्नुभयो भने 1 लाख होला होइन, अब त 2-2.5 लाख त हाम्रो त यो सेनाको सङ्ख्या बढिसक्यो होइन, त्यो चाहिँ अहिले मात्रै बढायो होइन, यो त अब उनीहरू रिटायर भएपछि उनीहरूलाई पेन्सन दिनुपर्छ, अहिले काम गरिरहेका मान्छे मरेपछि उनीहरूको आश्रित परिवारलाई पनि दिनुपर्छ, त्यस कारण एउटा दीर्घकालीन रूपमा हामीले यो चाहिँ चालु खर्चको लागि दीर्घकालीन एउटा दायित्व हामीले बढाएको बढाएछौँ होइन। त्यसैले यो अहिलेको घटना होइन, एउटा ऐतिहासिक विकास क्रममा गएको 12-15 वर्षदेखि यो आइरहेछ होइन। त्यो र हामीले चाहिँ के हेऱ्यौँ भने भोलि यो खर्च हामीले धान्न सक्छौँ कि सक्दैनौँ भने हामीले हेरेनौँ, तर के हुन्छ भने एकचोटि तपाईँले त्यो चालु खर्चको आकार बढाइसकेपछि पुँजीगत खर्च बरु काट्नु सक्नुहुन्छ होइन, ल भइगयो यो पुल अर्को साल बनाउँला, ल भइगयो यो अस्पताल अहिले नभए पनि केही छैन, तर तपाईँको पेरोलमा भएका कर्मचारीको म तलब दिन्न भन्न सक्नुहुन्न होइन। एउटा यो पनि एउटा बडो ठुलो चुनौती हो, विकासको हिसाबले चाहिँ ठुलै चुनौती हो यो।
झनै पछिल्ला समयमा विभिन्न दुर्घटनामा आन्दोलनमा मारिएकाहरूलाई पनि सहित घोषणा गर्ने र तिनीहरूलाई निश्चित रकम तोकेर दिने, यसले त झनै वितरणमुखी बजेटको आकार बढाउने भयो। यसबाट के अपेक्षा गर्न सकिन्छ हामीले?
मैले हेर्नुहोस् है, यो पोहोर साल जस्तो लाग्छ, अहिले नाम बिर्सेँ, मधुपर्कमा मैले एउटा कथा पढाएको थिएँ है। त्यो कथामा के छ भने, एउटा मान्छे सहरमा आउँछ गाउँबाट, पढे लेखेको मान्छे छ, ऊ युवा छ, ऊ बेरोजगार छ, जतातिर जान्छ उसले काम पाउँदैन, अनि उसले के देख्छ भने यो विद्रोह भएको मान्छे मर्छ नि पुलिसको गोलीसोली लागेर, त्यो भयो भने त 1,00,000, 5,00,000, 10,00,000 पाउँदो रहेछ। अनि उसले के गर्छ भने, मेरो घरमा बुवा आमाले मैले कमाएर दिउँला भनेर आश गरिरहनु भएको छ भनेर खालि त्यो जान्छ, जहाँ जहाँ विरोध भइरहेछ अगाडि जान्छ होइन, तर उसलाई चाहिँ गोली लाग्दैन। र हरेक दिन मलाई गोली लागेन भनेर ऊ एकदम पिरलिँदै आफ्नो डेरामा फर्केर आउँछ है। त्यस्तो एउटा दर्दनाक होइन, जहाँ चाहिँ एउटा युवाले म मेरो मृत्यु भयो भने चाहिँ मेरो परिवारले के पाउँछ, म बाँचेँ भने म केही पाउँदिनँ भन्दा, जहाँ जीवनभन्दा मृत्यु आरामदायी हुन्छ, बाँच्नु कष्टदायी हुन्छ, अब त्यो त्यो एउटा कथा हो होइन, साङ्केतिक तत्त्वले एउटा सङ्केत चाहिँ देखाउँछ। अब अहिले थोकमा 52 कि 62 जनालाई सहित घोषणा गरियो होइन, 10-10 लाख दिने भनेर भनियो, त्यसकारण यो पनि एउटा राजनीतिक आलो काँचोपना होइन, गैर जिम्मेवारीपना, एउटा परिपक्व सोचको अभाव, सहित भनेको के हो होइन भन्ने त्यो त्यस्तो खालको वातावरण छ। र अहिले त्यसलाई चाहिँ राजनीतिक परिपक्वता, राजनीतिक समझदारी र राजनीतिमा अलि असल मान्छेको प्रवेश, त्यो नहुन्जेलसम्म चाहिँ अब यही नै मागी खाने भाँडो हुन्छ। जस्तै यसैमा तपाईँले कुरा गर्दाखेरि, पहिले खड्गौली प्रधानमन्त्री भएको सरकारमा कुरा गर्दाखेरि यो जुन कति मरे कतिलाई दिएको थियो परिवारलाई, त्यति बेला जुन दरले विरोध गरिरहेको थियो उनीहरूले के भने, तिनीहरूलाई दिने हो त, आन्दोलन हामीले गऱ्यौँ हामीलाई पो दिनु पऱ्यो। त्यो मिडियामा तपाईँले हेर्नुभयो भने 3-4 महिना अगाडिको त्यो कुरा आउँछ हेर्नुहोस्। त्यस कारण अब एकजना मान्छेले के भन्नुभयो भने, हाम्रो सरकार आयो भने एकजना मान्छे मर्दा म 50 लाख दिन्छु भने, जहाँ मर्नलाई प्रेरित गरिन्छ, मरिस भने तेरो परिवारले पैसा पाउँछ र राजनीतिक दलले त्यसको दलाली कमिसन पाउँछन्। त्यस्तो खालको राजनीतिक संस्कार हामीले विकास गरेर अवस्थामा आगामी दिन पनि पछि त राम्रै होला, तर तत्काल 5-7 वर्ष 10 वर्ष के सुधार हुने लक्षण म देख्दिनँ। हेर्नु,
रेमिट्यान्स घट्दा अर्थतन्त्रमा पर्ने असरका विषयमा वरिष्ठ अर्थशास्त्री केशव आचार्यसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिन लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै पिटी लोप्चन बिदा हुन्छु। नमस्कार।